लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता र महिला सशक्तिकरण र हिंसा विरूद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनु स्वागत गर्छौ।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
कार्यक्रम महिला आवाजको आजको श्रृंखलामा हिंसाबाट पीड़ित महिलाका लागि मनोपरामर्श सेवाको विषयमा केन्द्रित रहेर तयार पारेको सामग्री र लैंगिक न्यायसँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज अन्तर्गत आज हामी अन्तर्दृष्टि नेपालको संस्थापक निर्देशक मनोपरामर्शदाता विनिता अधिकारीको विचारलाई यहाँहरूमाझ राख्नेछौं। राष्ट्रिय महिला आयोगले विगत 4 वर्षदेखि खबर गरौं 1145 हेल्पलाइन सेवा सञ्चालन गरी देशभरिका लैंगिक हिंसामा परेका महिला तथा बाल बालिकाहरूको तत्काल उद्धार गरी आवश्यक राहत उपलब्ध गराउने, यसै गरी पीड़कलाई प्रचलित कानून बमोजिम सजाय दिलाउन पीड़ितलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउने तथा पीड़ितलाई मनोसामाजिक परामर्श सुरक्षित आश्रय स्थल उपलब्ध गराउने लगायतका विषयमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ। व्यक्तिको आफ्नै जीवन र वरपरको समाजमा घटिरहने विभिन्न खाले घटनाहरूले व्यक्तिको सोचाइ र जीवनमा फरक पार्दछ। असहज परिस्थिति, लैंगिक हिंसाका कारण आफूलाई असुरक्षित महसुस गरिराख्नुभएका हाम्रा दिदी बहिनीहरूको समस्या समाधानको एक पाटो आधार भनेको मनोपरामर्श सेवा पनि हो। यही कुरालाई आत्मसात गर्दै हिंसाबाट पीड़ित महिलाको लागि मनोपरामर्श सेवाको विषयमा रहेर आज हामीले राष्ट्रिय महिला आयोगको मनोविमर्शकर्ता पार्वती सुवेदीसँग कुराकानी गरेका छौं। आउनु सुनौ।
महिला आयोगमा कस्तो कस्तो समस्याहरू लिएर दिदी बहिनीहरू आउनुहुन्छ? कुराकानीको शुरूआत मैले यहीँबाट गर्न चाहे।
धेरै खालको समस्याहरू लिएर आउनुहुन्छ यहाँ त, होइन? अब कोही शारीरिक हिंसा भएर आउनुहुन्छ, कोही मनोवैज्ञानिक हिंसा भएर, आर्थिक हिंसा भएर, मल्टिपल, म त एउटा मात्र भन्दिनँ कि धेरै खालको समस्याहरूमा जुद्धा जुद्धा गरेर अनि अब केही उपाय नलागेपछि चाहिँ उहाँहरू महिला आयोग आइपुग्नुहुन्छ।
अनि जो महिलाहरू हिंसा भोगेर महिला आयोगसम्म आइपुग्नुहुन्छ उहाँहरूलाई कस्तो किसिमको मनोपरामर्शको आवश्यकता पर्दछ म्याम?
उहाँहरूलाई एक खालको मात्रै हिंसाले गर्दा यहाँ आइपुग्नु भएको हुँदैन र अनि सबै हिंसा प्रभावितहरूलाई मनोपरामर्शको आवश्यकता पर्छ भन्ने पनि हुँदैन। उहाँहरूको सामना गर्ने क्षमतामा भर पर्छ त्यो चाहिँ। उहाँहरूको कतिको चाहिँ एकदम सकारात्मक तरिकाले आफ्नो तनावहरूलाई, आफ्नो समस्याहरूलाई ह्यान्डल गर्ने क्षमता छ भने उहाँहरूलाई कम असर पर्छ र कसैलाई चाहिँ अब त्यो सामना गर्ने क्षमता कम छ भने बढी असर पर्छ र त्यो हिंसाको प्रकृतिमा पनि भर पर्छ र व्यक्ति स्वयंले आफूलाई कसरी सामना गर्ने गरेको छ, कसरी अरूको सहयोग लिएर गर्छ कि होइन, अरूलाई भन्ने ठाउँ छ कि छैन, उसको सपोर्ट सिस्टमहरू चाहिँ कस्तो छ, उसलाई सहयोग गर्ने व्यक्तिहरू कस्तो छन्, यी सबै कुराहरूमा पनि भर पर्छ।
अब यस्तो किसिमको हिंसा भोगेको दिदी बहिनीहरू कोही हाँसेको हाँसै अति हाँस्ने, कोही सानो कुरामा पनि रोइहाल्ने, त्यस्तो किसिमको पनि हुने रहेछ, उहाँहरूलाई चाहिँ कस्तो किसिमको परामर्शले सहयोग गर्छ म्याडम?
धेरै जसो महिला दिदी बहिनीहरूलाई चाहिँ मनोसामाजिक समस्या हुन्छ यस्तो, किनकि उहाँहरू समाजमा बस्नुहुन्छ, परिवारमा बस्नुहुन्छ, होइन, त्यहाँबाट उहाँहरूलाई धेरै खालको हिंसाहरू भइसकेपछि उहाँहरूको भन्ने ठाउँ पनि कहीँ नभइसकेपछि, उहाँहरूलाई बुझ्ने मान्छे नभइसकेपछि त्यो कुराहरू चाहिँ उहाँहरूले भित्रभित्रै आफूभित्र गुम्साएर राख्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई आफ्नो मनमा असर पर्छ, शरीरमा असर पर्छ अनि त्यसले गर्दा सम्बन्धमा पनि असर गर्ने गर्छ। र मनमा चाहिँ उहाँहरू अब धेरै जसले देख्ने चाहिँ निद्रा नलाग्ने, उहाँहरूलाई खान मन नलाग्ने अनि आँट पनि नआउने, केही गर्छु भन्ने आँट नआउने, कामहरू गर्न मन नलाग्ने अनि एकदम चिडचिड रिस उठ्ने, झर्किने अनि एकदम टाउको दुखो भन्ने यस्तो खालको कुराहरू चाहिँ उहाँहरूलाई बढी भइरहेको हुन्छ। र त्यस्तो समस्यामा चाहिँ उहाँहरू हाम्रो तल पहिला जब उजुरी दिनुहुन्छ उजुरीमै बस्ने हाम्रो साथीहरू पनि यसमा ट्रेन हुनुहुन्छ क्या, कसलाई मनोसामाजिक समस्या छ छैन के छ भन्ने कुरामा उहाँहरू पनि एक लेभलको छुट्याउन सक्ने हुनुहुन्छ। मनोसामाजिक परामर्श चाहिने छ भने उहाँहरूले रेफर गर्नुहुन्छ र त्यो चाहिँ मनोपरामर्शदाता हामीहरूले उहाँहरूलाई हेर्छौँ र त्यहाँबाट पनि कहिले अब लिगलमा पठाउँदाखेरि पनि कानुनी परामर्शमा पठाउँदा पनि त्यहाँबाट पनि उहाँहरूले हामीलाई रेफर गर्नुहुन्छ अनि त्यो समस्यालाई हामीले हेर्ने गर्छौँ।
यस्तो किसिमको हिंसाबाट गुज्रेर आउनुभएका हिंसा पीड़ित दिदी बहिनीहरूको लागि परामर्शले मात्रै काम चल्छ कि औषधि पनि चलाउनु पर्छ त्यो पनि बुझ्न मन लाग्यो।
त्यो चाहिँ उहाँहरूको कुन लेभलको छ उहाँहरूको समस्या त्यसमा भर पर्छ। मनोसामाजिक समस्या मात्रै छ मनमा मात्रै समस्या छ भने चाहिँ परामर्शले मात्रै पनि काम गर्छ, मानसिक समस्या नै भइसकेको छ त्यसले गर्दाखेरि जस्तै अहिले बुझ्नलाई सजिलो भनेको चाहिँ डिप्रेसन भएको एन्जाइटी भएको भन्छ नि अब त्यस्तो भएको छ र परामर्शबाट मात्रै हुने छैन मेडिसिन पनि खानुपर्ने अवस्था छ भने चाहिँ हामीहरूले उहाँहरूको समस्याको लेखाजोखा गरेर त्यो अनुसारको उहाँहरूलाई सल्लाह पनि दिन्छौँ र साथै त्यस्तो ठाउँमा हामीले उहाँहरूलाई रेफर पनि गरिदिन्छौँ उपचारको लागि पनि रेफर गर्छौँ। तर दुईटै अवस्थामा चाहिँ मनोपरामर्श चाहिँ एकदम आवश्यक हुन्छ। औषधि सँगसँगै पनि उहाँहरूले मनोपरामर्श पनि भयो भने चाहिँ त्यो समस्यामा आफैले चाहिँ कसरी आफूलाई चाहिँ आफ्नो समस्या चाहिँ ह्यान्डल गर्न सकिन्छ, आफूले आफ्नो स्व हेरचाह चाहिँ कसरी गर्ने, औषधि कसरी खाने, औषधिको सँगसँगै हामीले हाम्रो मनलाई एकदम शान्त गर्नको लागि अथवा त्यो समस्याबाट निस्किनको लागि चाहिँ कस्ता कस्ता स्व हेरचाह उपायहरू अपनाउन सक्छौँ भन्ने कुराको ज्ञान चाहिँ उहाँहरूलाई मनोपरामर्शबाट हुन्छ र त्यो अनुसार गर्दाखेरि चाहिँ उहाँहरूको समस्या चाहिँ छिटो समाधान हुन्छ, छिटो उहाँहरू चाहिँ त्यो समस्याबाट बाहिर निस्किनुहुन्छ र आफ्नो समस्यालाई सही तरिकाबाट समाधान गर्न चाहिँ सक्षम हुनुहुन्छ। जस्तै अब उहाँहरू आउनुहुन्छ होइन, सुरुमा त उहाँहरूलाई एक खालको अब विक्षिप्त भएर मनमा एकदम गाह्रो भएर आउनुभएको मान्छेले म यही गर्छु भन्ने निर्णय पनि उहाँहरूलाई हुँदैन, तर जब मनोपरामर्शमा बस्नुहुन्छ उहाँहरूको तनाव चाहिँ तनाव रहित हुनुहुन्छ, उहाँहरू जब फ्रेस हुनुहुन्छ त्यसपछि उहाँहरूले सोच्ने तरिकामा पनि फरक पर्छ। अब कहिलेकाहीँ एकदम आत्तिएको बेलामा हामीले सही निर्णय गर्न सक्दैनौँ नि, तर परामर्श पछि चाहिँ उहाँहरूले चाहिँ एकदम कुल माइन्डले सोचेर क्या मेरो लागि चाहिँ यो डिसिजन सही हुन्छ भनेर चाहिँ उहाँहरूले डिसिजन गर्न सक्नुहुन्छ अनि त्यसले चाहिँ उहाँहरूको लिगल बाटोमा पनि सजिलो भयो अनि उहाँहरूलाई आफै निर्णय गर्नको लागि पनि सजिलो हुन्छ।
उहाँहरूमा मनोपरामर्श पश्चात चाहिँ कस्तो किसिमको परिवर्तनहरू आउँछ, उहाँहरू कतिको आत्मविश्वासी बन्नु भएको छ, तपाईँले त नजिकै बसेर अनुभव गर्नु भएको छ नि है?
एकदमै धेरै फरक पर्छ। पहिले कहाँ केसकै उदाहरण दिनुपर्दा म चाहिँ त्यो श्रीमानसँग बस्दै बस्दिनँ अथवा म त्यो श्रीमानलाई यस्तो गर्छु उस्तो गर्छु भनेर एकदमै रिभेन्ज प्रतिशोधको भावनामा आउनु भएको अवस्थामा अनि एकदमै गाह्रो भएर कि उहाँले चाहिँ रातभरि नसुत्ने मनमा कुरा खेलाएको खेलाइ बस्ने आफ्नो चाहिँ केयरै न बच्चा अनि श्रीमान अनि यो त्यो भनेर मात्रै सारा कुराहरूमा दिने तर मलाई चाहिँ के भइरहेको छ त म चाहिँ कुन अवस्थामा छु त भन्ने अवस्थामा पनि थाहा नभएको महिला दिदी बहिनीहरू परामर्श पछि चाहिँ एकदम मन हल्का भएर आफैले पनि ए ममा पनि यस्तो यस्तो गाह्रो भइसकेको छ यसलाई चाहिँ मैले म खुसी हुनुपर्छ, मैले म शान्त भए म खुसी भए भने मात्रै अरू कुराहरू चाहिँ मेरो लागि हो भन्ने कुरा चाहिँ उहाँले बुझ्नुहुन्छ कि। हिजो मात्र आउनुभएको थियो उहाँले भन्नुभयो मैले जस्तो हजुरले भने अनुसार आफूलाई हेरचाह गर्दा मेडिटेसन गर्दा चाहिँ आज चाहिँ मैले धेरै फ्रेस फिल गरेको छु होइन एकदमै हल्का फिल गरेको छु र मैले चाहिँ आफूमा पनि ममा भित्र पनि यो कुराहरू रहेछन् अब मभित्र पनि यति क्षमताहरू रहेछ र मैले पनि यो कुराहरू चाहिँ मैले पनि आफूले कमी कमजोरी गरेको रहेछु त्यो महसुस गरेँ र अब चाहिँ म यो निर्णय गरेको छु भनेर अघिल्लो दिनको र आजको निर्णयमा नै उहाँको फरक थियो कि।
अब जो पीड़ित भएर आउनु भएको छ उहाँहरूलाई कति समयसम्म चाहिँ मनोपरामर्शको आवश्यकता पर्छ त?
त्यो चाहिँ उहाँको समस्या हेरेर पनि हुन्छ, समस्या कतिको सामान्य छ अथवा अलिक गम्भीर छ त्यसमा पनि भर पर्छ होइन। टाइम टु टाइम जस्तै उहाँहरूले अब आज हामीले एक दुई सेसन गर्यो अलिकति राम्रो हुन्छ फेरि इन्भाइरोमेन्ट त्यही भइरह्यो भने त्यो एउटै परामर्शले मात्रै पनि हुँदैन, इन्भाइरोमेन्ट त्यही भइरह्यो, त्यहाँको सिचुएसन केही पनि फेरेन भने फेरि पनि उहाँलाई समस्या हुन सक्छ।
देशैभरि रहनु भएका जो हिंसामा पर्नु भएको छ, उहाँ दिदी बहिनीहरूले चाहिँ महिला आयोगमा मनोपरामर्शका लागि कसरी चाहिँ सम्पर्क गर्न सकिन्छ?
हाम्रो 1145 हेल्पलाइन छ नि त, त्यो 1145 हेल्पलाइनमा फोन गरेर पनि होइन, हामीले यहाँबाट फोन काउन्सिलिङ पनि हुन्छ कि। लकडाउनको समयमा त हामीले फोनबाटै मनोपरामर्श सेवा दिएको पनि हो होइन, कतिजना सुसाइडै गर्ने अवस्थामा पनि हुनुहुन्थ्यो। मैले लकडाउनकै समयमा हेरेको पनि एकजनाले त पोइजनै लिएर जानुभएको छ भनेर पनि यहाँ फोन आएको थियो, र त्यो अवस्थामा पनि उहाँलाई मैले फोन गरेपछि उहाँले त्यो पोइजन फालेर होइन एकदम अब म लड्छु होइन म के गर्छु मैले आफूले आफूलाई मार्नुभन्दा मैले चाहिँ म अवस्थामा पनि मेरो पनि अधिकार रहेछ होइन मैले पनि केही गर्न सक्नु रहेछु म लड्छु भन्दा पनि गर्नुभएको छ होइन। त्यस कारणले त्यस्तो अवस्थामा हामी स्वयंले पनि फोनबाट काउन्सिलिङ गर्छौँ, र त्यो सँगसँगै हामीले हेल्पलाइन नम्बरहरू छन् नि कतिपय, ती नम्बरहरू पनि उपलब्ध गराउँछौँ उहाँलाई।
यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौं राष्ट्रिय महिला आयोगको प्रस्तुति कार्यक्रम महिला आवाज। र कार्यक्रम महिला आवाजमा आज हामी लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत मानसिक स्वास्थ्यका सम्बन्धमा हाम्रा आमा दिदी बहिनीहरूले जान्नै बुझ्नै पर्ने कुराका सम्बन्धमा रहेर अन्तर्दृष्टि नेपालको संस्थापक निर्देशक मनोपरामर्शदाता विनिता अधिकारीको यो विचारलाई लिएका छौं।
सबभन्दा पहिलो प्राथमिकतामा आफूलाई राख्नुहोस्, आफू स्वस्थ भयो भने सबै स्वस्थ हुन्छ होइन, आफ्नो दिमाग स्वस्थ रह्यो भने सबैतिर हामीले स्वस्थ आफू हाँस्यौँ भने अरूलाई हाँसो दिन सकिन्छ नि होइन। आफूलाई फर्स्टमा राखौँ सबैले, सब आफूलाई फर्स्टमा राखौँ भनेको हामी एकदम सेल्फिस भएको अथवा आफूलाई मात्रै हेरेको हुँदैन, आफूलाई हेऱ्यो भने हामीले अरूलाई हेर्न सक्छौँ भनेर हामीले आफूलाई राखेको। त्यसपछि बोलौँ, घरमा चाहिँ यस्तो बोल्ने वातावरण चाहिँ बनाउनु होला कि सबैले बसेर चाहिँ शेयर गर्न सक्ने चाहिँ वातावरण बनाऊ, जुन हाम्रो घरहरूमा धेरै कम मात्रामा देखिन्छ। बोलौं, सबैसँग सँगै बसौं, कमसेकम एक छाक खाना सँगै बसेर खाऊ, गफ गरौं, अनि बच्चाहरू कस्तो ठाउँमा गइरहेको छ के भइरहेको छ भनेर राम्रो तरिकाले सोध्न सकिन्छ, त्यो चाहिँ गर्नुपर्छ हामीले।
शारीरिक सँगै यो मानसिक पीडामा हिंसामा हाम्रा दिदी बहिनीहरू हाम्रा बाल बालिकाहरू नपरून्, यस्ता घटनाहरू नहुन् नदोहोरिउन् भन्नको लागि आज हाम्रो कार्यक्रम मार्फत के भन्न चाहनुहुन्छ?
सबैलाई सिकाउनु पर्यो, हामीले बराबर हामीले संस्कार दिनु पर्यो, सिकाउनु पर्यो, आफ्नो शरीरमा आफ्नो अधिकार छ भन्ने कुरा पनि सिकाउनु पर्यो, आफूले पनि कुनै कुरा गल्ती गर्नुहुन्न भनेर पनि सिकाउनु पर्यो, आफूलाई कसैले नराम्रो बोल्छ आफूलाई मन पर्दैन भने आफूले पनि बोल्न भएन नि त, आफूलाई चाहिँ नराम्रो लाग्छ अरे कसैले केही भनेको नि आफूले चाहिँ जे पाए त्यही त गर्न भएन, त्यही भएर आफूलाई मन नपर्ने बानी बेहोरा होइन अरूलाई पनि आफूले नगरौं, त्यो भयो भने त हामी सभ्य अलिकति हाम्रोमा नैतिकता होस्, अलिकति डिसिप्लिन हौं हामी, किनभने त्यही हो हामीले हामीलाई चाहिने कुराहरू पछिसम्म गएर पनि चाहिने कुरा भने त्यो नबिग्रिने भनेको कुराहरू चाहिँ डिसिप्लिन बिहेभियर होइन, हामीमा हुने अरूलाई रिस्पेक्ट गर्ने त्यो कुराहरू चाहिँ राखौँ।
कतिपयको म सक्दिन होला म गर्दिन होला के भन्नुहुन्छ त्यस्तो दिदी बहिनीहरू?
त्यही त उहाँहरूले चाहिँ आफूलाई अगाडि राख्नै भएन क्या, नसक्ने के पनि छैन संसारमा, सक्नुहुन्छ सबैसँग छ त्यो ट्यालेन्ट, नभएको होइन, तर हामीले त्यसलाई के भन्यौं मार्यौं, हेर्दा हेर्दा जिन्दगी गइसक्छ क्या, मर्ने अवस्थामा हामी आइसक्छौँ नि खुसी खै त, त्यही भएर आज खुसी हुन सिकौं, आज बाँच्न सिकौं, आज गर्न खोजेको कुरा गरौं न, आज ट्राई गरौं न, तर ट्राई कति वर्ष गर्ने त भन्ने कुरा हुन्छ, गरौं, हामी सबैसँग गर्न सक्ने क्षमता छ होइन, त्यही भएर गरौं निकालौं, सहायता चाहियो भने हामी छौ आउनुहोस्।
कार्यक्रम महिला आवाजको आजको श्रृंखलामा हामीले हिंसाबाट पीड़ित महिलाहरूको लागि मनोपरामर्श सेवाको विषयमा केन्द्रित रहेर तयार पारेको सामग्री यहाँहरूमा सुनायौं।
महिला भएकै कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ भने सल्लाह सुझाव र न्यायको लागि राष्ट्रिय महिला आयोगको पैसा नपर्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्ना समस्या राख्न सक्नुहुन्छ।
साथै कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौ। तपाईले पठाउनु भएको जिज्ञासा प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि पनि जानकारी गराउनेछौ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै कार्यक्रम महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रिता तिमिल सिन्हासँगै म चन्दा विष्ट पनि विदा माग्छु। महिला आवाजको अर्को श्रृंखला फागुन महिनाको 11 गते बिहिबार बिहान 7:45 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि नमस्कार, शुभ दिन।